नमस्कार, अन्तरसंवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। सत्ताको नेतृत्व गरेको नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले सरकारको एक वर्ष सफल र प्रभावकारी भएको निष्कर्ष निकालेको छ। सँगै प्रतिगामी हरकत निस्तेज पार्न यो सरकार सफल भएको पनि बैठकको निष्कर्ष रहेको छ। आज हामी नेकपा एमालेको बैठक, सचिवालय बैठक, यसले गरेका निर्णयहरू र एउटा सरकारको नेतृत्व गरेको दलले सरकारको करिब एक वर्ष समय पुग्न लागेको समयमा सरकारको मूल्यांकन सँगै अन्य समसामयिक विषयमा आज हामी कुराकानी गर्छौं। हामीसँग हुनुहुन्छ नेकपा एमालेका उपमहासचिव प्रदीप गेवाली। गेवालीज्यू, स्वागत छ यहाँलाई। हजुर, स्वागत छ यहाँलाई।
हजुर, धन्यवाद।
अब शुरूमा हिजो मात्र बसेको यहाँहरूको सचिवालय बैठकको प्रसंगबाट शुरूआत गरौं। सरकारको करिब एक वर्ष समय पुग्न लागेको छ, यो अवधिलाई सफल र प्रभावकारी भनेर मूल्यांकन गरेको छ बैठकले। सँगै प्रतिगामी हरकत निस्तेज पार्न पनि यो सरकार सफल भएको निष्कर्ष यहाँहरूले गर्नुभएको छ। अब हिजोको बैठकको सन्दर्भमा कुरा गरौं। हिजोको विशेष गरी यो सचिवालय बैठकमा भएका विषयहरू के छन्?
निसन्देह यहाँले भन्नुभए जस्तो हामीले सरकारको पनि समीक्षा गरेका छौँ एक वर्ष यो कार्यकालको, त्यस्तै पार्टीका केही आन्तरिक विषयहरूमा पनि छलफल गरेका छौँ र मूलत आउने भदौ 20-22 हुने पार्टीको दोस्रो विधान महाधिवेशनको सन्दर्भमा त्यसको तयारीका विषयमा पनि कुराकानी गरेका छौँ। केही समसामयिक विषयहरूमा महत्वपूर्ण प्रस्तावहरू पनि छलफल भएर पारित भएका छन्। सरकारको सन्दर्भमा यहाँलाई थाहै छ, यो सरकार बनेको अब एक वर्ष पूरा हुन लागेको छ। असार 31 गते एक वर्ष यो सरकारले पूरा गर्छ। जति बेला हामी सरकारमा आएका थियौँ, सरकारको नेतृत्व गर्ने जिम्मेवारीमा आएका थियौँ, नीति र कार्यक्रम पास भइसकेको थियो, बजेट पास भइसकेको थियो। अर्कै समीकरणले बनाएको नीति कार्यक्रम र बजेटभित्र सरकारले करिब एक वर्ष काम गर्नु पर्यो। एक किसिमले सरकारको हात बाँधिएको अवस्था थियो। तर पनि हिजो हामीले बैठकमा समग्र स्थितिको मूल्याङ्कन गर्दा के निष्कर्ष निकाल्यौँ भने, पहिलो त जुन राजनीतिक स्थायित्वको संकल्पका साथ दुईटा मुख्य पार्टीहरू मिलेर हामीले काम अगाडि बढाएका थियौँ, त्यो राजनीतिक स्थायित्वको बाटोमा मुलुक अगाडि बढेको छ। धेरैचोटि सरकारका बारेमा प्रश्नहरू उठे, सरकार टिकाउ हुँदैन, दिगो हुँदैन, यो कुनै पनि बेला ढल्न सक्छ खालका ती अनेकौँ आशंकाहरूलाई चिर्दै दुई दलको बीचमा समझदारी झन बलियो बन्दै गएको निष्कर्ष हामीले निकाल्यौँ। दोस्रो, अर्थतन्त्र धेरै अप्ठ्यारो अवस्थामा थियो हामीले जिम्मेवारी लिँदा। अहिले अर्थतन्त्रले बिस्तारै लय समाउन थालेको, अर्थतन्त्रका धेरै सूचकहरूमा सुधार आएको हामीले निष्कर्ष निकाल्यौँ। र यसबीचमा जे ढङ्गले गणतन्त्रमाथि, लोकतन्त्रमाथि हामीले हासिल गरेका उपलब्धिमाथि प्रहारहरू गर्ने प्रयत्नहरू भए, एक किसिमले प्रतिगमनको कुचेष्टा भयो, त्यो कुचेष्टालाई पनि हामीले असफल बनायौँ। यसमा सचेत नागरिकहरूको जिम्मे भूमिका ठूलो रह्यो, विभिन्न राजनीतिक दलहरू पनि यसको पक्षमा दृढतापूर्वक उभिनुभयो र सरकारले पनि प्रभावकारी कदम चाल्यो। त्यसले गर्दा अब राजनीतिक अन्यल र आर्थिक शिथिलतालाई अन्त्य गर्दै मुलुक चाहिँ एउटा सही बाटोमा अगाडि बढेको र नेकपा एमाले सही ढङ्गले यो स्थितिको चाहिँ नेतृत्व गरेको हाम्रो निष्कर्ष रह्यो।
अब यहाँहरूले निष्कर्ष निकाल्दै गर्दा सरकारले बजेट ल्यायो, प्रतिनिधि सभाबाट पारित पनि भइसकेको छ, भलै राष्ट्रिय सभाबाट पारित हुन बाँकी छ। अर्कोतर्फ जसरी सरकारले विधेयकहरू अगाडि बढाउनु पर्ने थियो, अब शिक्षा विधेयक, निजामती कर्मचारी विधेयक, यी विधेयकहरू जुन अब आजै पास हुन्छ, भोलि नै पास हुन्छ भनेर जसरी लामो समयदेखि अड्किएका छन्, यो विधेयकहरू पास गर्ने सन्दर्भमा सरकार त्यति सफल भएको देखिँदैन। अब यो सन्दर्भमा हुन त यहाँ संसद बाहिर, यसपालि संसद बाहिर बसेर यो हेरिरहनु भएको छ। अब जसरी संसद चाहिँ प्रभावकारी हुनुपर्ने थियो, सरकारले त्यो गर्नुपर्ने थियो, त्यो गर्न नसकिरहेको हो कि?
यो संसदमा केही अत्यन्त महत्वपूर्ण विधेयकहरू विचाराधीन छन्, तिनी एकदमै प्राथमिकतामा छन्, जस्तो कि विद्यालय शिक्षा विधेयक, जससँग नेपालको शैक्षिक भविष्य जोडिएको छ र अपटक पटक शिक्षकहरूसँग भएका सहमतिहरूको आधारमा यसलाई व्यवस्थित परिमार्जित गरेर अन्तिम रूप दिने तयारी छ। त्यस्तै संघीय निजामती ऐन विधेयक जसले संहिता कार्यान्वयनमा यसले महत्त्वपूर्ण अर्थ राख्छ, त्यस्तै संघीय प्रहरी ऐन र यो भ्रष्टाचार र अख्तियारसँग जोडिएका केही विधेयकहरू छन्, यी सरकारको एकदम उच्च प्राथमिकतामा छन्। तर यहाँलाई म निवेदन गरौँ, सरकारको भूमिका विधेयक पारित गर्ने कुरामा दुईटा सन्दर्भ हुन्छ। एउटा उसले कति तत्परताका साथ संसद सचिवालयमा त्यो विधेयकहरू दर्ता गराउँछ, सम्बन्धित समितिमा विषयगत समितिमा छलफल हुँदाखेरि कति छिटो उसले आफ्नो रेस्पोन्सहरू दिन्छ र त्यसलाई टुङ्ग्याउनको निम्ति एउटा सहजीकरणको भूमिका खेल्छ। सरकारको भूमिका त्यहीँनिरै सीमित हुन्छ, पार्लियामेन्टको सम्पत्ति भएको कारणले पार्लियामेन्टको आफ्नो प्रोसेस अनुसार अगाडि बढ्ने हो। र पनि अब पार्लियामेन्टमा दुईटा मेजर पार्टीहरूको खास गरेर प्रतिनिधि सभामा चाहिँ स्पष्ट बहुमत भएको कारणले पार्टीले सम्बन्धित सांसदहरूलाई छिटो विधेयकलाई अगाडि बढाउनको निम्ति निर्देशन दिन सक्छन् र तदनुरूप चाहिँ काम अगाडि बढाउन सक्छन्। मैले बुझेसम्म विद्यालय शिक्षा विधेयक भोलि समितिबाट पास गर्ने उहाँहरूको योजना छ र त्यसो हुने बित्तिकै त्यो प्रतिनिधि सभाको फुल हाउसमा आउँछ। त्यहाँ केही छलफलपछि मैले बुझेसम्म चाहिँ छिट्टै त्यो विधेयक पारित हुन्छ। संघीय निजामती ऐनमा संसदले कुरो टुङ्ग्याएको छ, तर केही उच्चपदस्थ कर्मचारी साथीहरूका कन्सर्नहरू, खास गरेर कुलिङ पिरियडको बारेमा उहाँहरूका केही कन्सर्नहरूले अलिकति अल्मल भएको देख्छु। त्यो विषयमा अल्झिनुहुन्न भन्ने पार्टीको मान्यता छ। त्यस आधारमा चाहिँ संघीय निजामती ऐन पनि अगाडि बढ्छ र जुन मुख्य मुख्य विधेयकहरू मैले अघि मेन्सन गरेँ ती विधेयकहरू चाहिँ यो चालु संसदबाट टुङ्गिन्छन् भन्ने कुरामा म विश्वस्त छु।
अब यसैमा जोडौँ, संसदीय समितिलाई सरकारले हस्तक्षेप गर्यो, अब यो कुलिङ पिरियडकै सन्दर्भ मा चाहिँ जसरी समितिले सभामा यो विधेयक अगाडि बढायो त्यसमा चाहिँ सरकारले चाहिँ कुलिङ पिरियड हटाउने सन्दर्भमा यो कतै हस्तक्षेप गरिरहेका समाचारहरू पनि आएका छन्, यो सन्दर्भमा चाहिँ
होइन, बाहिर आएका कतिपय कुराहरू चाहिँ अतिरञ्जित छन्। स्वाभाविक रूपले विधेयक सरकारले प्रस्तुत गर्नुभएको कारणले विधेयकमा प्रस्तुत भएका संशोधनमध्ये कति कुराहरू स्वीकार गर्ने कति कुराहरू स्वीकार नगर्ने भन्ने कुरा सरकारले रेस्पोन्स गर्छ नै, तर एउटा प्रक्रियाबाट सम्बन्धित उपसमितिबाट पास भएर विषयगत समितिमै पुगिसकेका विषयहरू अथवा विषयगत समितिले पनि पास गरेका विषयहरूमा यदि सरकारको केही पोजिसन छ भने पनि त्यो टुङ्ग्याउने भनेको चाहिँ संसदीय प्रक्रियाबाटै हो। जस्तो कि फुल हाउसमा आयो कुनै विधेयक समितिबाट पास भएर भने अब समिति बाहेकका अरू सांसदहरूले त्यहाँ छलफलको क्रममा अन्तिम रूप दिने बेलामा केही बोल्न सक्नुहुने भयो, या प्रतिनिधि सभाले पास गर्यो राष्ट्रिय सभामा जाँदा त्यहाँ केही संशोधनहरू हुन सक्ने भए, या राष्ट्रिय सभामा उत्पत्ति भएको विधेयक हो भनेदेखि प्रतिनिधि सभामा आएर केही थप छलफल र केही परिमार्जन हुन सक्ने भए, त्यसमा सरकारको हस्तक्षेप भन्ने मलाई लाग्दैन। तर कतिपय विषयहरूमा यदि अस्पष्टता छन् भने यसबारेमा के भएको हो भनेर सरकारले बुझ्न त सक्ने भयो र त्यसअनुसार केही केही कुराहरूमा चाहिँ आवश्यक पर्यो भने परिमार्जन गर्न सकिने भयो। जस्तो कि यहाँलाई थाहा छ बजेट वक्तव्यमा चाहिँ यो ट्रेक एन्ड पे, खास गरेर चाहिँ निजी उत्पादक यो विद्युत ऊर्जा उत्पादकहरूको विद्युत चाहिँ कसरी लिने, विद्युत प्राधिकरणले कसरी खरिद सम्झौता गर्ने भन्ने सन्दर्भमा केही अस्पष्टताहरू आए, अस्ति दुई दलको बीचमा छलफल भयो र अर्थमन्त्रीज्यूले त्यसलाई करेक्सन पनि गर्नुभयो। यस्ता कतिपय कुराहरू विधेयकलाई अन्तिम रूप दिने बेलासम्म हुन सक्छन्, त्यसमा हस्तक्षेप भन्ने बुझ्नु हुँदैन। सरकार र पार्लियामेन्ट चाहिँ राज्यका दुईटा अलग अलग अङ्ग त हुन्, तर फेरि एक आगस्टमा कहीँ कतै सम्बन्ध नै नहुने एक आपसका निषेधकारी निकाय पनि त होइनन् नि, विधायकी र कार्यकारी अङ्गहरूको बीचमा नियन्त्रण र सन्तुलनको व्यवस्था त हुन्छ नै हरेक लोकतन्त्रमा।
यहाँले भन्नुभयो दुई दलको समझदारी झन बलियो बन्दै गएको छ, त्यो बैठकले पनि निष्कर्ष निकालेको छ। अर्कोतर्फ विपक्षीहरूले चाहिँ सरकारले यो सरकारले काम गर्न सकेन भनेर विरोध जनाइरहेका छन् संसदमा। अब अहिले विपक्षी दलहरूले सदन संसदको बैठक अवरोध गर्दै आएका छन्, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलहरूले। अब यो सन्दर्भमा यो सरकारलाई चाहिँ कसरी सफल मान्न सकिन्छ, कसरी प्रभावकारी मान्न सकिन्छ, के नागरिकहरूले यो सरकारले गरेका कामहरूको अनुभूति गर्न पाएका छन्?
निस्सन्देह तपाईँले पछिल्लो एक वर्षमा भएका काम तथ्यले बोल्ने हो, यसमा कुनै सब्जेक्टिभ मनोगत आग्रह या चाहिँ अतिरञ्जना गर्नुपर्ने केही पनि जरुरी छैन। तपाईँले अर्थतन्त्रका सूचकहरू हेर्नुहोस्, राजस्व संकलनमा भइरहेका वृद्धिहरू या सेयर बजारमा भएको वृद्धि, निजी क्षेत्रले सरकारलाई कतिको विश्वास गरेको छ ती पाटोहरू हेर्नुभयो भने, या अवरुद्ध विकास निर्माणका कामहरू जस्तो कि भर्खरै सिङ्गो देश खुसी हुने एउटा विषय आएको छ कि दैलेखकोमा भइरहेको उत्खनन कार्यबाट त्यहाँ चाहिँ 112 अर्ब घनमिटर मिथेन ग्यास प्राप्त भएको छ, जसले 50 वर्षसम्मको चाहिँ हाम्रो आवश्यकतालाई पूर्ति गर्न सक्छ भनेर चाहिँ अत्यन्त उत्साहजनक खबरहरू आएका छन्। त्यो यो त्यहाँभित्र रहेको एउटा वेलको मात्रै रिपोर्ट हो, अरू दुईटा वेलको रिपोर्ट आउनु बाँकी छ। मङ्सिरमा सम्म त्यो अन्तिम रिपोर्ट आउँदा अझ यसले उत्साहजनक खबर ल्याउँछ भन्ने हाम्रो विश्वास छ। त्यस्तै गरी दौवादी फलाम कारखानाका कामहरू पनि अगाडि बढिरहेका छन्। यसबीचमा अवरुद्ध विकासका धेरै कामहरूले गति लिएका छन् र त्यो चाहिँ हामीले जनताको दैनन्दिन जीवनमा देख्न सक्छौँ। निसन्देह जनताको अपेक्षा योभन्दा बढी छन्। जति भइरहेको छ त्यतिमै हामी एकदम आत्ममुग्ध पनि छैनौँ, योभन्दा धेरै गर्नुपर्छ भन्ने दायित्वबोध हामी कहाँ छ। तर एक खालको जुन निराशाको खेती जुन ढङ्गले गरिरहेका छन्, तपाईँले टिप्पणी हेर्नुभयो भने देख्नुहुन्छ, दुईवटा घटना म बताउँछु। मिथेन ग्यास भेटियो, अब मानौ यो सरकारले राखिदिया हो र त्यहाँ के ठुलो कुरा भएर भने जस्तो खालको, अब यस्तो दिमागमै एउटा नकारात्मक भइएको त्यो विश्लेषणको त त्यस्ता पात्रहरू त्यस्ता व्यक्तिहरूको त अब के उपचार हुन्छ र होइन। या अस्ति हेर्दा सामान्य होला तर ट्राफिक व्यवस्थापनका निम्ति ग्वार्को ओभरपास बन्नु र त्यो सञ्चालनमा आउनुले त्यहाँको सहज आवागमनलाई धेरै ठुलो सहयोग पुगेको छ, तर अब विदेशमा बस्ने साथीहरू चाहिँ त्यहाँ भएका ठुल्ठुला फ्लाइओभरहरूको चित्र हालेर फ्लाइओभर भनेको त यस्तो पो हुन्छ भन्ने ढङ्गले यहाँ हामीले बिस्तारै बिस्तारै गर्दै गरेका उपलब्धिहरू, नेपाल बिस्तारै बन्दै गरेका कुराहरूप्रति नेगेटिभली टिप्पणी गर्नेहरूको त्यो बेग्लै कुरा हो, उहाँहरूको चाहिँ मनसाय नै त्यस्तै देखिन्छ। जहाँसम्म तपाईँले विपक्षी दलहरूको कुरा गर्नुभयो, दुईवटा पार्टीहरू राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सदनमा निरन्तर विरोधहरू गरिरहनु भएको, कहिले पोलिटिक कसेर बसिरहनु भएको, कहिले नाराबाजी गरिरहनु भएको, कहिले बहिष्कार गरिरहनु भएको हामीले देखिरहेका छौँ। उहाँहरूको माग थियो कि भिजिट भिसा प्रकरणमा धेरै अनियमितताहरू भएका छन्, यसबारेमा भित्र बाहिर धेरै ठाउँबाट प्रश्नहरू उठे, त्यसो भएको हुनाले यसको बारेमा छानबिन होस् भनेर सरकारले पहिले पनि भनेको थियो। यस विषयमा यसका खास गरेर आपराधिक पाटोहरूको बारेमा चाहिँ राज्यकै एउटा स्वतन्त्र निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्ययन गरिरहेको छ, त्यो अध्ययनको निष्कर्षपछि थप केही गर्नुपर्ने भयो भने हामी गर्छौँ, त्यसको रिपोर्ट पर्ख्यौँ त हामीले भन्यौँ, उहाँहरूले त्यो पर्खिन चाहनु भएन। त्यसपछि त्यो अख्तियारको काममा कुनै बाधा नपुग्ने गरिकन चाहिँ अस्ति सरकारले एउटा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति बनाएको छ, तर अब फल्नु व्यक्ति हुँदैन, फल्नै व्यक्ति चाहिन्छ भन्ने ढङ्गको अनुचित हट जिद्दीको त के उपचार हुन्छ र, त्यस कारणले यसलाई सरकारको सफलता या असफलतासँग चाहिँ जोड्न मिल्छ भन्ने मलाई लाग्दैन।
अब त्यसो भए जसरी काँग्रेस र एमाले दुई ठूला दल मिलेर वर्तमान सरकार गठन हुँदा जुन खालको सहमति भएको थियो त्यो सहमति अनुसार नै सरकार अगाडि बढेको छ, दुई दल अगाडि बढेका छन् र सहमति अनुसार नै यो सरकार चाहिँ अहिले अगाडि बढेको छ, यो अहिले चाहिँ त्यो मान्न सकिन्छ जसरी यहाँहरूले त्यो निष्कर्ष निकाल्नुभयो, दुई दलको समझदारी बलियो बन्दै गएको छ भन्ने।
अब हामी नेपाली कांग्रेस र नेकपा एमाले खास खास विषयमा हामी सहकर्मीहरू हौं, लोकतन्त्र स्थापनाका लागि, लोकतन्त्रको सुदृढीकरणका लागि, यसको रक्षाका लागि हाम्रा सहकार्यका क्षेत्रहरू छन्, तर सँगसँगै हामी मुख्य प्रतिस्पर्धीहरू पनि हौँ। त्यो मुख्य प्रतिस्पर्धी भएको कारणले बेला मौकामा कतिपय प्रश्नहरूमा चाहिँ भिन्न भिन्न रायहरू प्रकट हुनु स्वाभाविक हो, भिन्न भिन्न इन्ट्रेस्टहरू प्रकट हुनु पनि स्वाभाविक हो। एउटै पार्टीभित्र त कहिलेकाहीँ सरकारमा भएका साथीहरू र नभएका साथीहरूको बीचमा अलिकति ग्याप देखिन्छ भनेदेखि दुईवटा मेजर पार्टीहरूको बीचमा कतिपय नीतिगत प्रश्नहरूमा चाहिँ बेला मौकामा छलफलहरू हुन अथवा कतिपय असमझदारीहरू देखा पर्न स्वाभाविक हो। तर यस बीचमा हामीले ती सबै असमझदारीहरूलाई टुङ्ग्याउँदै अगाडि बढिरहेका छौँ। एउटा निश्चित मिसन छ दुईवटा पार्टीको, एउटा संकल्प छ, र सबैलाई थाहा भएको कुरा हो कि यो प्रयोग पनि दुईवटा मेजर पार्टीहरू र अरू पाँचवटा पार्टीहरूको सहयोग समर्थनबाट बनेको यो सरकारले पनि डेलिभरी दिन सकेन, यो पनि सफल हुन सकेन भनेदेखि त मुलुक त थप अस्थिरतातिर जान्छ। यो दायित्व बोध चाहिँ दुवै पार्टीमा छ। त्यसो भएको हुनाले त्यही समझदारीका साथ नै हामी अगाडि बढिरहेका छौँ। कहिलेकाहीँ कतिपय प्रश्नहरूमा चाहिँ सहमतिमा पुग्न अलिकति ढिलाइ हुन्छ, त्यसले अब के आशंकाहरू जन्मिन्छन्, तर जतिसुकै आशंकाहरू जन्मिए पनि त्यसलाई हामीले चिर्दै अगाडि बढेका छौँ र चिर्दै अगाडि बढ्छौँ। आगामी निर्वाचनसम्म यो सहकार्य जारी रहन्छ र पूर्व निर्धारित योजना घोषणा अनुसार नै, सहमति अनुसार नै अर्को वर्ष चाहिँ नेकपा एमाले सरकारको नेतृत्व नेपाली काङ्ग्रेसका सभापति संसदीय दलका नेतालाई हस्तान्तरण गर्छ।
रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम सुन्दै हुनुहुन्छ। आजको अन्तरसंवादमा हामी नेकपा एमालेका उपमहासचिव प्रदीप गिवालीसँग कुराकानी गरिरहेका छौं। गिवालीज्यू, यहाँहरूले दोस्रो विधान महाधिवेशन गर्दै हुनुहुन्छ, अब यो विधान महाधिवेशनको आवश्यकता चाहिँ यति बेला किन पर्यो?
यो त हाम्रो नियमित प्रक्रिया हो। हामीले दशौं महाधिवेशनभन्दा अगाडि एउटा निष्कर्षमा पुग्यौँ, त्यो चाहिँ सामान्यतया हाम्रो नौ महाधिवेशन आठौँ महाधिवेशनदेखि नै चर्चामा आएको विषय थियो। त्यसलाई हामीले त्यति बेला कार्यान्वयन गऱ्यौँ कि पार्टीमा चाहिँ हामीले दुईवटा महाधिवेशन गरौँ, एउटा महाधिवेशन जो नीति र विधिमा केन्द्रित होस् र अर्को चाहिँ मूलत नेतृत्व निर्माणमा केन्द्रित होस्। नेतृत्व निर्माण र विधि निर्माण एकै ठाउँमा राख्दाखेरि र नेतृत्व निर्माण गर्ने महाधिवेशनले विधानको पनि टुङ्गो गर्दाखेरि कतिपय कुराहरू हतपतमा हुने, कतिपय कुराहरू नेतृत्वको त्यो प्रतिस्पर्धासँग जोडिएर पनि निर्णय हुने र त्यसले चाहिँ फेयरली छलफल गर्न चाहिँ गाह्रो हुने अनुभूत गरेर हामीले पार्टीमा विधान विधि र नीतिको निर्माणका लागि छुट्टै एउटा महाधिवेशन र नेतृत्व निर्माणका लागि एउटा बेग्लै महाधिवेशनको परिकल्पना गर्यौँ र हामीले 78 साल असोजमा पहिलो विधान महाधिवेशन गर्यौँ, 78 साल मङ्सिरमा दशौँ राष्ट्रिय महाधिवेशन गर्यौँ। त्यसैको व्यवस्था अनुसार अहिले दोस्रो विधान महाधिवेशन हुन गइरहेको छ, हुने भदौ 20-22 गते, 20-22 सम्म। यो विधान महाधिवेशनले हाम्रो एउटा त विधानको समग्र समीक्षा गर्छ, विधानमा कहाँ कहाँ संशोधन गर्न जरुरी छ भन्ने कुराको त्यसलाई अन्तिम रूप दिन्छ र त्यही विधानको सीमाभित्र रहेर त्यो विधानको व्यवस्था अनुसार 11 राष्ट्रिय महाधिवेशन हुन्छ र त्यसले तदनुरूपको नेतृत्व निर्माण गर्छ। सँगसँगै यो विधान महाधिवेशनमा हामीले खास गरेर समृद्ध नेपाल, सुखी नेपालीको हाम्रो अवधारणा, त्यस्तै समाजवाद निर्माणको नेपालको एउटा विशिष्ट बाटो, यस सम्बन्धमा केही नीतिगत दस्तावेजहरूमा पनि छलफल गर्ने हाम्रा सोचहरू छन्। सम्भवतः त्यो अध्यक्षकोले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा आउनेछ। त्यस भएर नीति निर्माणको दृष्टिले चाहिँ यो विधान महाधिवेशन ज्यादै महत्वपूर्ण छ।
सँगै अब 70 वर्षे उमेर हद र दुई कार्यकालको मुद्दा पनि यहाँहरूको पार्टीमा अहिले उठिरहेको छ। यो महाधिवेशन, यो विधान महाधिवेशनले यसलाई पनि केही टुङ्गो लगाउनेछ। अब यो विषय चाहिँ एउटा व्यक्तिमा केन्द्रित भयो भनेर अहिले आइरहेको छ, यो विषयलाई अलिकति स्पष्ट गरिदिनुहोस् त, किन यो अहिले यो विषय चाहिँ उठेको छ?
अब हामीले नेकपा एमाले त्यो पहिलो पार्टी हो सम्भवतः जसले चाहिँ यो विषयमा छलफल गर्यो र अब पार्टीमा नयाँ पुस्तालाई प्रोत्साहन गर्दै जाउँ, लामो योगदान गर्नुभएका नेताहरूलाई निश्चित अवधिपछि ससम्मान विदा गरौँ, त्यसो गर्नका लागि उपयुक्त होला कि भनेर हामीले चाहिँ यो 70 वर्षे उमेर सीमाको चाहिँ विषय राखेका थियौँ। तर दशौं राष्ट्रिय महाधिवेशनले यसलाई टुङ्ग्याएको केही समयपछि नै हामीलाई यसका केही प्रावधानहरू चाहिँ हाम्रो आन्दोलनका निम्ति त्यति सहयोगी हुन सकेनन् भन्ने निष्कर्षमा पुग्यौँ। जस्तो कि पार्टी विभाजनको क्रममा केही नेता कमरेडहरू नेकपा यसतिर जोडिनु भएको थियो, उहाँहरू आफ्नै घर फर्किने हुनुभयो। अब त्यो अवधिमा उहाँहरूको उमेर 70 वर्ष काटिसकेको थियो, उहाँहरूका निम्ति र अन्य कतिपय कुराहरूको निम्ति पनि अहिले यो विषयलाई चाहिँ थाँती राखौँ भनेर हामीले चाहिँ केन्द्रीय कमिटीबाटै त्यो व्यवस्थालाई चाहिँ हटाएका छौँ अथवा स्थगन गरेका छौँ। तर हाम्रो वैधानिक व्यवस्था के छ भनेदेखि विधानमा या नीतिमा गरिएका कतिपय महत्त्वपूर्ण जुन संशोधन हुन्छन् दुई महाधिवेशनको बिचमा त्यसलाई निर्णयार्थ त्यसको अनुमोदन चाहिँ आउने महाधिवेशनले गर्नुपर्छ। त्यस कारणले यी विषयहरू हामीले दोस्रो विधान महाधिवेशनमा अनुमोदनका निम्ति प्रस्तुत गर्छौँ। विधान महाधिवेशन नै सर्वोच्च संस्था हो, उसले आवश्यकता अनुसार यसबारेमा निर्णय गर्नेछ। विधान महाधिवेशनले गर्ने निर्णयको बारेमा अहिले नै पूर्वानुमान गर्नु, त्यसको पक्ष अथवा विपक्षमा तर्कहरू गर्नु कुनै उचित हुँदैन। विधान महाधिवेशनका प्रतिनिधिहरूको विवेकमाथि हामीले सम्पूर्ण रूपमा भरोसा गर्नु जरुरी छ, पहिलो। दोस्रो, उमेर हदको विषय या कार्यकालका विषयहरू त्यो कुनै सिद्धान्तसँग जोडिएको भन्दा पनि आन्दोलनको आवश्यकतासँग जोडिएका विषयहरू हुन्। आन्दोलनको आवश्यकताले कहिलेकाहीँ परिपक्व उमेरका नेताहरूलाई जिम्मेवारी दिनुपर्ने अवस्था पनि हुनसक्छ। आम रूपमा नयाँ पुस्ताकामा हस्तान्तरण गर्दै जाने कुरा त्यो स्वाभाविक बाटो भयो। यो कुनै सिद्धान्तको विषय भन्दा पनि तात्कालीन आन्दोलनको आवश्यकताले निर्धारण गर्ने विषय हो। हामी महाधिवेशनमा छलफल गर्छौँ कि यो विषयलाई कसरी राख्दा आन्दोलनको अधिकतम हित हुन्छ, अहिलेको आवश्यकता के छ, अहिलेको सन्दर्भ के छ, त्यसमा केन्द्रित रहेर हामीले छलफल गर्छौँ र विधान महाधिवेशनले यो विषयमा टुङ्गो लगाउँछ।
अब यदि यो 70 वर्ष उमेर हद र दुई कार्यकालको मुद्दा चाहिँ अनुमोदन भएमा अब वर्तमान अध्यक्ष पार्टीका अध्यक्षलाई फेरि अर्को कार्यकालका लागि बाटो खोलिदिएको बुझ्न सकिन्छ, यो चाहिँ अहिले अहिलेको समयको आवश्यकता हो भनेर बुझ्न सकिन्छ।
त्यो निर्णय महाधिवेशनपछि नै यसका यसले के निष्कर्ष निकाल्यो भन्ने बारेमा त्यसपछि नै छलफल गरौँला। म खालि यहाँलाई फेरि पनि जोड दिएर भन्न चाहन्छु, यो चाहिँ कुनै निश्चित सिद्धान्तसँग जोडिएको विषय होइन। आन्दोलनको आवश्यकताले कस्तो खालको पार्टी निर्माण गर्ने, त्यो पार्टीमा कस्तो खालको नेतृत्व निर्माण गर्ने, यी कुराहरू चाहिँ आन्दोलनको आवश्यकताले तर्जुमा गर्ने कुराहरू हुन्। हिजो भूमिगत कालमा हामीले साह्रै सानो कमिटी बनाउँथ्यौँ, 11 जनाको केन्द्रीय कमिटी हुन्थ्यो, 15 जनाको केन्द्रीय कमिटी हुन्थ्यो, 3-5 जनाको जिल्ला कमिटीहरू हुन्थ्यो। पछि आन्दोलनको आवश्यकता संगठनको विस्तार हुँदै जाँदा कमिटीहरू ठुला बनाउनु पर्ने आवश्यकता भयो। पहिले कमिटीभित्रबाट चाहिँ नेता चुनिन्थ्यो, पहिले कमिटी चुनिन्थ्यो र कमिटीले नै आफ्नो महासचिव भन्थ्यौँ हामीले, त्यति बेला महासचिव चुनिन्थ्यो। पछि सिधै महाधिवेशनबाट नेतृत्व चुन्ने विधिमा गयौँ र सबै अधिकार एकै ठाउँमा केन्द्रित गर्दा, एउटा महासचिवमा मात्रै केन्द्रित गर्दा त्यो चाहिँ अलिकति सामूहिक नेतृत्वको विकास हुन सकेन भनेर हामीले चाहिँ 8 महाधिवेशनदेखि बहुपदीय प्रणालीमा जसले सामूहिक नेतृत्वको भाव बोकेको छ त्यसमा गयौँ। यी सबै कुराहरू आन्दोलनको आवश्यकताले सिर्जना गर्ने कुरा रहेछन्, एउटै निश्चित फर्मुला हुँदो रहेनछ, त्यसलाई त्यही रूपमा बुझ्नुपर्छ भन्ने म ठान्छु। स्वाभाविक रूपले विधानबाट अहिले केन्द्रीय कमिटीले जुन स्थगन गरेको छ 70 वर्ष उमेरलाई हटाएको छ भनौँ न, त्यसलाई विधान महाधिवेशनले अनुमोदन गर्यो भने 70 वर्ष पुग्नुभएका नेता कमरेडहरूले पनि फेरि नेतृत्व गर्न सक्ने ढोका चाहिँ खुल्छ।
हस् प्रदीप गिरालीज्यू, आजका लागि हामीसँग समय यति नै रह्यो, यो समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद।
हस् धन्यवाद यहाँलाई पनि र यहाँ मार्फत रेडियो नेपाल र रेडियो नेपालका सबै श्रोताहरूलाई पनि धेरै धेरै धन्यवाद।
हजुर, आजको अन्तर्संवादमा हामीले नेकपा एमालेका उपमहासचिव प्रदीप गिरालीसँग कुराकानी गर्यौं। विशेष गरी हिजो सकिएको नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक, यसले गरेका निर्णयहरू र नेकपा एमालेको अन्य आन्तरिक राजनीति र नेपाली कंग्रेस र नेकपा एमाले बीच गठबन्धन सरकारले गरेका कामहरूका सन्दर्भमा कुराकानी गर्यौं। यो सँगै आजको अन्तर्संवाद यति नै, भोलि अर्को विषयमा कुराकानी गर्न हामी फेरि उपस्थित हुनेछौं। आजको कार्यक्रमबाट प्राविधिक साथी राजु थापालाई धन्यवाद दिँदै म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।